यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। कोरोना संक्रमणले पछिल्लो पटक मुलुकभर थप 21 जनाको मृत्यु। संक्रमितहरू थपिने क्रम जारी। COVID-19 को रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारसँग नेपाली कांग्रेसको माग। नेकपा एमाले थायी समिति बैठकमा आउँदो 27 गते प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल। र रसियाको पछिल्ला कदमहरूको अमेरिकाले कड़ा जवाफ दिने अमेरिकी विदेश मन्त्रीको भनाई। अब समाचार विस्तारमा। नेकपा एमाले थाई समितिको आज बसेको बैठकमा राष्ट्रिय सभामा बागमती प्रदेशबाट रिक्त सदस्यमा आफ्ना उम्मेद्वारको जीत सुनिश्चित हुने गरी मतको विश्लेषणका आधारमा उम्मेद्वारी दिने निर्णय गरेको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले थाई समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनका मतदाताहरू र अन्य दलहरूसँग पनि छलफल गरी समयमै उम्मेद्वारी दर्ता गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप गेवालीले रेडियो नेपाललाई बताउनुभयो।
बैठकमा बागमती प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार उठाउने बारेमा विभिन्न विषयहरूमा छलफलहरू गर्यौं। मतको विश्लेषण पनि गर्यौं र नेकपा एमालेको जित सुनिश्चित हुने गरी अगाडि बढ्ने निर्णय गरेका छौं। त्यसका लागि विभिन्न पक्षहरू मतदाताहरूसँग कुराकानीहरू अगाडि बढाएर समयमै उम्मेद्वारी दिने निर्णय भएको छ।
बैठकमा यही वैशाख 27 गते प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले लिनुहुने विश्वासको मतका विषयमा पनि छलफल भएको र त्यस सम्बन्धमा अन्य पक्षसँग पनि थप छलफल गर्ने निर्णय भएको छ। एमाले नेता माधव कुमार नेपाल समूहले अन्य राजनीतिक दलहरूसँग मिलेर राष्ट्रिय सभामा रिक्त सदस्य पदको निर्वाचनमा छुट्टै उम्मेद्वार बनाउन गरेको सहमतिका बारेमा पनि बैठकमा गम्भीर छलफल भएको पार्टी प्रवक्ता एवं परराष्ट्र मन्त्री गेवालीले जानकारी दिनुभयो।
यो असाध्य गम्भीर कुरा हो। नेकपा एमालेको आवरणमा विपक्षीहरूसँग मिलेर उम्मेद्वार उठाउने भन्ने कुरा चाहिँ सामान्य राजनीतिक संस्कार पद्धति मर्यादा र लोकतन्त्रको न्यूनतम परिभाषाभित्र पनि पर्दैन। त्यो चाहिँ असाध्य गम्भीर कुरा हो। त्यसको बारेमा पनि हामीले छलफलहरू गरेका छौँ।
हिजो नेता नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव बीच राष्ट्रिय सभा र लुम्बिनी प्रदेशमा साझा उम्मेद्वार बनाउने बारे सामूहिक छलफल भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले COVID-19 महामारीको दोस्रो लहर तीव्र रूपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय संगठन विभाग प्रमुख गोपाल मानश्रेष्ठले आज विज्ञप्ति मार्फत भारतसँग सीमा जोड़िएका सबै नाकामा स्वास्थ्य कक्ष स्थापना गरी कोरोनाको परीक्षण गर्न तथा संक्रमितहरूलाई आइसोलेशनको व्यवस्था गर्न माग गर्नुभयो। साथै केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल मेडिकल कलेजलाई कोविड अस्पताल बनाउने र साना अस्पताललाई नन कोविड अस्पतालका रूपमा विकसित गरी आवश्यक उपचारको प्रबन्ध गर्न माग गरिएको छ। महामारीको समयमा अग्रपंक्तिमा रहेर संक्रमितको उपचार र व्यवस्थापनमा खटिने चिकित्सक स्वास्थ्यकर्मी लगायत सबैलाई बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न समेत माग गरिएको छ। कोरोना संक्रमणबाट पछिल्लो पटक मुलुकभर थप 21 जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेमा 10 जना, वीरगंजमा 6 जना, कञ्चनपुरमा 2 जना, पाल्पा दैलेख बर्दियामा 1-1 जना गरी 21 जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा 18 जना पुरूष र 3 जना महिला रहेका छन्। उनीहरू 32 वर्षदेखि 78 वर्षसम्मका रहेका बताइएको छ। कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा पूर्व मन्त्री मोती प्रसाद पहाड़ीको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका 10 निवासी 77 वर्षीय पूर्व मन्त्री पहाड़ीको उपचारको क्रममा गएराती मृत्यु भएको हो। उच्च रक्तचाप र मधुमेहबाट पीड़ित उहाँ कोरोना संक्रमित भएपछि होम आइसोलेशनमा रहेका बेला अक्सिजनको मात्रा कम भएपछि हिजो दिउँसो भेरी अस्पतालमा भर्ना गरिएको थियो। पहाड़ी विक्रम सम्बत 2053 सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्य मन्त्री हुँदै वन तथा भू संरक्षण र आपूर्ति मन्त्री बन्नुभएको थियो। पाल्पामा बुधबार थप 78 जनाले कोरोना संक्रमण जितेका छन्। कोरोनाको दोस्रो लहर शुरू भएपछि सोमबार 20 जनाले कोरोना जितेका थिए। पाल्पाका विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका 78 जनाले बुधबार कोरोना जितेर घर फिर्ता गएको स्वास्थ्य कार्यालय पाल्पाको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो। यो सँगै पाल्पामा कोरोना जित्नेहरूको संख्या 2095 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 संक्रमितको उपचारमा बढ़ी शुल्क लिने निजी अस्पताललाई कार्यवाही गर्ने भएको छ। मन्त्रालयले संक्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेको भन्दा बढ़ी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कार्यवाही गर्ने भएको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बढ़ी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कार्यवाही गरिने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 संक्रमितको उपचारका लागि सैया चाहिएमा टोल फ्री नम्बर 1133 एवं मोबाइल नम्बर 9841252837 र 9841252839 सम्पर्क गर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि सैया चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्री र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो। 24 घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणमा आज थप 151 जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 192 जनाको पीसीआर परीक्षण गर्दा 95 जना पुरूष र 56 जना महिलामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोविड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो। यसै गरी वीरगंज नाका हुँदै नेपाल प्रवेश गर्ने मध्ये 165 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगंजको इनरुवा स्थित शंकराचार्य प्रवेशद्वारमा स्थापना गरिएको हेल्थ डेस्कमा गत चैत 23 गतेदेखि आज दिउँसोसम्म भारतबाट आउने 1878 जनाको एन्टीजेन परीक्षण गर्दा 165 जनामा कोरोना संक्रमण भेटिएको हो। संक्रमण भेटिएका 165 जना मध्ये नेपाली 68 जना र बाँकी 97 जना भारतीय रहेको प्रहरीले जनाएको छ। तनहुमा 29 जना कोरोना संक्रमित थपिएका छन्। ब्यास नगरपालिकामा 20 जना, शुक्ला गण्डकी नगरपालिकामा 7 जना, म्यागदे गाउँपालिकामा 1 जना र बन्दीपुर गाउँपालिकामा 1 जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। कोरोना भाइरसका बिरामीलाई अक्सिजन सिलिण्डरको अभाव नहोस् भनेर सल्यानमा अक्सिजन सिलिण्डरका लागि मेरो 1000 अभियान सञ्चालन गरिएको छ। अक्सिजनको अभावका कारण अकालमा कोहीको ज्यान जान नदिन कोविड 19 सेल्फ हेल्प समूह गठन गरी अक्सिजन सिलिण्डरका लागि मेरा 1000 अभियान शुरू गरिएको हो। संकटमा सरकारको मात्र मुख ताक्ने भन्दा पनि नागरिकहरूले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ भन्ने भावनाका साथ अभियान सञ्चालन गरिएको अभियन्ता आशिष केसीले जानकारी दिनुभयो। हिजोबाट शुरू गरिएको अभियानमा अहिलेसम्म करिब 80,000 रूपियाँ संकलन भइसकेको बताइएको छ। कोविड 19 संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन सिलिण्डरहरू सरकारको निर्णय विपरीत अझै पनि उद्योग धन्दाहरूमा प्रयोग भइरहेकाले तत्काल अस्पतालमा फिर्ता गर्न सरकारले अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा धेरै ठूला मात्रामा सिलिण्डरहरू खाली रहने गरेको वा भरेर भण्डारण गरेर राख्ने गरेको पाइएकाले उद्योगी व्यवसायी सरोकारवालाहरूलाई अक्सिजन सिलिण्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न अनुरोध गरिएको हो। मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले आज एक सूचना जारी गर्दै धेरै नेपाली नागरिकहरूको ज्यान बचाउने उपायका लागि अक्सिजनका सिलिण्डरहरू भरि अस्पतालहरूमा उपलब्ध गराउन आग्रह गर्नुभएको हो। यो निर्णयको उल्लंघन गरिएको पाइएमा सरकारले संक्रमण रोग ऐन 2020 आधारमा अनुगमन गरी कार्यवाही गर्ने जनाएको छ। यसै गरी मन्त्रालयले अस्पतालहरूमा अक्सिजनको न्यायोचित ढंगले उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनहरूलाई समेत आग्रह गरेको छ। कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा बढ़न थालेपछि पर्वतमा हात धुने र मास्कको प्रयोग गर्नेको संख्या बढ़ेको छ। फैलिँदो संक्रमणबाट बच्न स्थानीयहरू स्वयं सजग र सचेत हुन थालेका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
पर्वतको कुस्मा नगरपालिका पाँचकी लीलावती रेग्मीले मेलापात र घाँस दाउरा गरेपछि पनि हात धुनेतर्फ उहाँको ध्यान जाँदैनथ्यो। तर गत वर्ष चैतदेखि यता लीलावती आफूले अनिवार्य हात धुनुहुन्छ भने बालबालिकालाई हात नधोई दैलोबाट भित्र छिर्न दिनुहुन्न।
हामीले अब माटासितै पटुकासित कोदो रोप्दा माटैसित खाइयो, केही रोग लागेन। अहिले केटाहरूले साबुन पानीले हात धुन भन्न पर्ने, टोयलेट जाँदा नि हात खुट्टा धो भन्न पर्ने, यो रोगले हामीलाई सचेत बनाएको छ।
फालिवास नगरपालिका छ देवस्थानका गोपाल भूषाल पनि कोरोना संक्रमण फैलिएपछि सरसफाईमा निकै सचेत हुनुभएको छ।
कोविड 19 को यो समस्याले गर्दाखेरि हात धुनुपर्छ, आफू र अरूले पनि यो हात धुनुपर्छ भन्ने एउटा मान्यता राखेर मैले पसलको अगाडि डिटोल साबुन र पानी ड्रममा राखेको छु।
कुस्मा नगरपालिका 11 पकुवाका नारायण रिमाल खाना खाने बेला र राति सुत्ने बेला बाहेक अरू बेला मुखमा मास्क लगाउनुहुन्छ। जन्ती मलामी मेलापात हाट बजार जता जाँदा पनि उहाँले मास्क लगाएकै कारण कोरोनाले छुन नसकेको बताउनुभयो।
गाउँ घरमा जाँदा जहाँ सकेको मान्छेसँग भेटघाट हुन्छ, ब्याङ्कहरू भयो, कार्यालयमा जाँदा त्यसै लाउने कुरो भयो, गोठर हुँदा म लगाउँछु, कपडा लगाउँछु, त्यस्तै गरेर मास्क हामीले लाउनु पर्छ।
हात धुने बानीले प्राय जसो सरुवा रोगबाट बस्न सकिन्छ। मास्कको प्रयोगले हावा मार्फत मुख र नाकबाट शरीरभित्र प्रवेश गर्ने सबै खाले किटाणु रोकेर मानिसलाई कालबाट जोगाउँछ। मानिसहरू कोरोनाकै त्रासले अहिले मास्क लगाउने र साबुन पानीले हात धुने कामलाई विशेष ध्यान दिइरहेको पर्वत अस्पतालका डाक्टर मानव तिवारी बताउनुहुन्छ।
एक वर्ष पहिला मानिसले हात धुनुपर्छ, सफा पानी पिउनुपर्छ, मास्क लगाउनुपर्छ भन्दा हो र जस्तो गर्नुहुन्थ्यो, अहिले त्यो अवस्था चाहिँ छैन। अहिले हामी जुन महामारीसँग जुझिरहेका छौँ, सबैजना सजग हुनुभयो जस्तो लाग्छ। प्रत्येकको खल्तीमा सेनिटाइजर देखिन्छ, मुखमा मास्क देखिन्छ, अनि घर छिर्ने बेलामा हात धुने बानी बसे जस्तो लाग्छ। यसले गर्दा कोविडबाट मात्रै होइन कि अरू श्वास प्रश्वाससँग हुने रोग र औलो, झाडा पखाला, टाइफोइड आदि इत्यादि रोगबाट पनि बाँच्न मद्दत गरेको देखिन्छ।
स्वास्थ्यसँग सम्बन्धित अध्ययनले नेपालमा 50% मानिसहरू खाना खानुभन्दा अगाडि हात धुने भए पनि अन्य जोखिमपूर्ण अवस्थामा हात नधुने गरेको पाइएको थियो। कोरोना संक्रमण फैलिन थालेपछि भने धेरैले हात धुने अभ्यासलाई आवश्यकताकै रूपमा अंगीकार गर्दै आएका छन्। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
कोविड 19 महामारी बीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढ़ी आरोहीले आरोहण अनुमति लिएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक 43 आरोही समूहका 408 आरोहीले आरोहण अनुमति लिएका छन्। विभागको पर्वतारोहण शाखाका विवरण अनुसार सोलुखुम्बुमा पर्ने सगरमाथा आरोहणका लागि 43 सहित 85 आरोही समूहका 742 आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथा सहितका 19 हिमाल तथा तीक आरोहणका लागि 24 एक्सिपिडिसन कम्पनी मार्फत पर्वतारोही गन्तव्यतर्फ लागेका छन्। वसन्त यामको हिमाल आरोहणबाट हालसम्म 71,48,00,000 रूपियाँ भन्दा बढ़ी सलामी संकलन भएको छ, जसमध्ये सगरमाथाबाट मात्रै करिब 66 करोड़ रूपियाँ रोयल्टी जम्मा भएको छ। निषेधाज्ञाका क्रममा मुलुकका विभिन्न भागमा रहेका पर्यटकको उद्धार तथा समन्वयका लागि नेपाल पर्यटन बोर्डले विपद व्यवस्थापन तथा संचार सेल समेत गठन गरेको छ। सेलले पर्यटकको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरूप नेपाल आउने भारतीय यात्रुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमन लगायतमा सहजीकरण गर्ने बोर्डले जनाएको छ। संस्कृति मन्त्रालयको यही वैशाख 21 गतेको निर्णय अनुसार बोर्डले हवाई यात्रुको होटल क्वारेन्टाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटलसँग सम्पर्क र समन्वय गरी सहजीकरण गरिरहेको छ। रूपन्देही जिल्लामा एम्बुलेन्सको अभाव भएपछि सियारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले कार्यालयमा प्रयोग गर्ने आफ्नो गाड़ीलाई कोरोना संक्रमित बिरामी बोक्न दिने हुनुभएको छ। सियारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आउनुभएको सवारीलाई कोरोना संक्रमित बिरामी बोक्न प्रयोग गरिएको सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरूङले बताउनुभयो। बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन अक्सिजन ब्याङ्कको शुरूआत गरेको छ। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासँग समन्वय गरी उपमहानगरले संक्रमितहरूका लागि निशुल्क रूपमा अक्सिजन उपलब्ध गराइरहेको छ। पैरहवाबाट संवाददाता शशी पन्थीको रिपोर्ट।
कोरोना संक्रमित बिरामीलाई अक्सिजन आवश्यक परेमा स्वास्थ्य कर्मीको टोलीले अक्सिजन पुर्याउने गरी मुटुल उपमहानगरपालिकामा अक्सिजन ब्याङ्कको शुरूआत भएको छ। आइसोलेसनमा बसेका संक्रमितहरूका लागि अक्सिजनको अभाव नहोस् भनेर स्वास्थ्य प्रोटोकल उपमहानगरपालिकाले बनाएको हो। पालिकाले बिरामीलाई अक्सिजन क्रिटिकल हुन थाल्यो भने पहिले नै श्वास प्रश्वास लिन गाह्रो भएका कारणले बिरामी पीड़ामा नपरोस् भनेर अक्सिजन निशुल्क सेवाको शुरूआत गरेको छ। घर, होटल र सामुदायिक आइसोलेसनबाट नगरले आफ्नै सवारी साधनको प्रयोगमा कोविड उपचार गर्ने रूपन्देक अस्पतालमा पुर्याउनका लागि अक्सिजन अभाव हुन नदिन कार्यदल बनाएर काम गर्न शुरूआत गरेको छ, जसको जिम्मा नगरले लिएको बताउनुहुन्छ बुटुल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी।
अक्सिजन ग्यासको अभाव छ भनिसकेपछि रूपन्देमा रहेका तीनटा उत्पादकहरू विभिन्न होल्डिङमा रहेका सिलिन्डरहरू कलेक्सन गर्ने, बुटोल उपमहानगरपालिकाले सिलिन्डरको व्यवस्था गर्ने र लाइन्स क्लबले फिलिङको व्यवस्था गर्ने र हामीले सबै बिरामीहरूका लागि एउटा अक्सिजन ब्याङ्क खडा गर्ने जिम्मा उपमहानगरपालिकाले लिन्छ।
हामीले सबैलाई सार्वजनिक आह्वान गरेका छौँ, सबैले यो काममा सहयोग गरौं र नागरिकलाई बचाउनका लागि योगदान गरौं भनेर अक्सिजन ब्याङ्कको शुरूआत भएको हो। पूर्ण प्रमुख सुवेदी।
125 सिलिन्डर रिफिल गर्नका निम्ति प्रतिवेदन जाहेर गरेर एकजना आइसक्नु भएको छ र हामीले सार्वजनिक आह्वान पनि गरेका छौँ। सबै तह, वर्ग, पेसागत, जातीय निकायहरू, एनजिओ, आईएनजिओहरू सबैले यो काममा सहयोग गरौँ, नागरिकलाई बचाउनका लागि योगदान गरौँ। अहिले जसरी पनि नागरिकलाई बचाउने कुरा प्रमुख हो भनेर बुटोल उपमहानगरपालिकाले अक्सिजन ब्याङ्क शुरू गरेर सेवालाई व्यवस्थित गर्ने प्रयास गरेको छ।
संक्रमितहरूलाई समस्या भई अक्सिजन आवश्यकता भयो भने अक्सिजनको आवश्यकता कस्तो छ स्वास्थ्य कर्मीहरू गएर हेर्ने र राष्ट्रिय मापदण्ड अप्नाएर घरमै गएर स्वास्थ्य कर्मीहरूले अक्सिजन दिनुहुन्छ। स्वास्थ्य शाखा प्रमुख उमा देवी थापा।
प्रशासनको समस्या आयो अथवा अक्सिजनको आवश्यकता भयो भने घरमै गएर अथवा होटलमा अथवा आइसोलेसनमा अक्सिजन गरिदिनुहुन्छ।
बिरामीहरूले अक्सिजनको अभावको समस्या भइरहेको अवस्थामा लुम्बिनी प्रदेशको राजधानी बुटोलबाट अक्सिजन ब्याङ्कको शुरूआत हुनु यस क्षेत्रका लागि गौरवको कुरा हो। स्थानीय सरकारले शुरूआत गरेको अक्सिजन ब्याङ्क सेवाबाट अत्यधिक बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ। यसै गरी अन्य पालिकाहरूले समेत सामूहिक समन्वयमा अक्सिजन ब्याङ्कको शुरूआत गर्ने हो भने धेरै नागरिकहरूको ज्यान बच्न सक्थ्यो। शशीपन्थी, रेडियो नेपाल, भैरव।
खुशी कसरी खुशी हुन्छ जब बने छैन कोही, छैन कोही आफ्नो भन्दैमा आफ्नो हुन सम्पर्कमा बस्या खै सम्पर्कका लागि बलियो आधार नेपाल टेलिकम हो राष्ट्रकै संचार सम्पर्कको आधार राष्ट्रको संचार नेपाल टेलिकम राष्ट्रको संचार
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिकेनले रसियाले गरिरहेका भड्काउबाजी कार्यको राम्रो जवाब दिने बताउनु भएको छ। उहाँले रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई रसिया सरकारले गरेको दमनपूर्ण व्यवहार, अमेरिकाको राष्ट्रपति निर्वाचनमा रसियाले गरेको हस्तक्षेप लगायतका विषयमा कसरी जवाब दिने भनेर छलफल भइरहेको बताउनुभयो। यसैबीच बेलायतमा भएको विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूको समूह G7 को बैठकपछि जारी गरी विज्ञप्तिमा पनि रसियाको गैर जिम्मेवार र अस्थिर व्यवहारको आलोचना गरिएको छ। कोरोना भाइरस विरूद्ध विकास गरिएका खोपहरूमा बौद्धिक सम्पत्ति अधिकार राख्न नहुने कुरामा अमेरिकाले पनि साथ दिएको छ। भारत र दक्षिण अफ्रिकाले विश्व व्यापार संगठन WTOमा गरेको शो प्रस्ताव पारित भएमा विश्वमा कोविड 19 विरूद्धको खोपहरूको उत्पादन वृद्धि हुने विश्वास गरिएको छ। तर औषधि उत्पादकहरूले यस्तो व्यवस्थाले खासै फरक नपार्ने बताएका छन्। विश्व व्यापार संगठन मा यो विषयमा सहमति जुट्न पनि धेरै समय लाग्न सक्ने अनुमान छ। 60 भन्दा बढी राष्ट्रहरूले 6 महिनादेखि खोपहरूमा बौद्धिक अधिकार प्याटेन्ट नराख्न अभियान नै चलाउँदै आएका छन्, जसको नेतृत्व भारत र दक्षिण अफ्रिकाले गरेका छन्। सो कुरा लागू भए अविकसित देशहरूले पनि आफ्नै देशमा ती खोपहरू उत्पादन गर्ने बाटो खुल्नेछ। भारतले गत मार्चमा देखिएको कोरोना भाइरसको डबल म्युटेन्ट भाइरस नै अहिलेको दोस्रो लहरको संक्रमणको मुख्य कारक रहेको बताएको छ। भारतका धेरै राज्यमा अहिले त्यही स्वरूपका भाइरसहरू देखिएको बताइएको छ। अधिकारीहरूले अझै पनि यकिन रूपमा सो कोरोना भाइरसले कहिले आफ्नो स्वरूप परिवर्तन गर्यो भन्ने भन्न नसकिएको बताएका छन्। यसैबीच भारतमा पछिल्लो 24 घण्टामा 4,12,000 जनामा कोरोना संक्रमण देखियो भने करिब 4,000 जनाको कोरोनाले मृत्यु भएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना संक्रमणले पछिल्लो पटक मुलुकभर थप 21 जनाको मृत्यु। संक्रमितहरू थपिने क्रम जारी। कोविड 19 को रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारसँग नेपाली कांग्रेसको माग। नेकपा एमाले थाई समिति बैठकमा आउँदो 27 गते प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल। र रसियाको पछिल्ला कदमहरूको अमेरिकाले कड़ा जवाब दिने अमेरिकी विदेश मन्त्रीको भनाई। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। अहिलेलाई भने हामी सबैलाई आज्ञा दिनुहोस्। नमस्ते।